FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. बाल बालिकामा देखिने विशेष समस्या अटिजमबारे चेतना फैलाउनु पर्नेमा सरकारवालाको जोड. आज सुर्खेतको पुरानो क्षेत्रीय तालिम केन्द्रमा बच्चाहरूको स्वास्थ्य परीक्षण गरिने.
मध्यपश्चिममा 6 महिनामा सड़क दुर्घटनामा परे 116 जनाको ज्यान गएको क्षेत्रीय ट्राफिक कार्यालयको तथ्याङ्क. चाडपर्वमा बढी जोखिम रहेको भनाई.
संसदको महाअभियोग सिफारिश समितिले कार्की विरूद्ध महाअभियोग प्रक्रिया अघि बढाउने. छानबिनका लागि 3 सदस्यीय उपसमिति गठन.
नाइजेरियाको वायुसेनाको गल्तीका कारण 100 जना भन्दा धेरै विस्थापितको ज्यान गयो. 120 जना घाइते.
र धरान फुटबल क्लब 15 आहारारा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश. 17 प्रहरीको एपिएफमाथि 1-0 जित.
हिमाल पहाड तराई कोही छैन पराई. बिहान 6:30 बजेको भेरी खबरबाट पार्वती पाठक र डिलो राउतको नमस्कार. तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. बालबालिकामा देखिने विशेष समस्या अटिजमबारे सुर्खेतको वीरेन्द्रनगरमा सरकारवालासँग अन्तर्क्रिया गरिएको छ. अटिजम केयर नेपाल सोसाइटीले आयोजना गरेको कार्यक्रममा सोसाइटीका परियोजना संयोजक सुरेन्द्र बज्राचार्यले अटिजमका बारेमा धेरैलाई जानकारी नहुँदा पनि यसको पहिचान हुन नसकेको बताउनुभयो. फिजियोथेरापिस्ट बज्राचार्यले अटिजम भएको थाहा पाउनका लागि धेरै समस्या हुने गरेको भन्दै यसबारे चेतना फैलाउनु पर्नेमा जोड दिनुभयो.
अटिजम एउटा चाहिँ नौलो र यो विशेष खालको अपाङ्गताको अवस्था हो. यो विशेष खालको अपाङ्गता के हो भन्ने मुख्य जनचेतनाको उद्देश्य लिएर नै हामी आएको हौ. अटिजम र यो अवस्थालाई नबुझेको कारणले गर्दाखेरि यो समस्या भोगिरहनु भएका व्यक्तिहरू बालबालिकाहरूले धेरै समस्या भोग्नु परेको, साथसाथै उनका अभिभावकहरूले पनि थुप्रै चुनौतीहरू र समस्याहरू भोग्नु परेको अवस्था छ. र त्यो चुनौतीहरू, त्यो समस्यालाई हामीले यो पहिलो चरणमा यो जनचेतना गरिकन चाहिँ चिर्ने प्रयास गरेको.
बच्चाहरूले बोलाउँदा कुनै प्रतिक्रिया नजनाउने, आँखामा आँखा जुदाउन नसक्ने, एउटै काम दोहोऱ्याएर गर्ने, एक्लै खेल्न रुचाउने, अनौठो इच्छा र व्यवहार गर्ने जस्ता लक्षण देखा परेमा अटिजम भएको हुन सक्ने भन्दै यस्तो बच्चालाई तत्काल जचाउन सुझाव दिनुभयो. अटिजमले गर्दा बच्चाहरूमा संचार लगायतका विभिन्न कुराको समस्या हुने उहाँको भनाइ छ.
अटिजम भनेको एउटा अवस्था हो, यो रोग होइन. यो कस्तो खालको अवस्था हो भने यसमा 3 कुरा विशेष हुन्छ. यस्ता अटिजम भएका व्यक्तिहरू बालबालिकाहरूमा संचारमा समस्या हुन्छ, दोस्रो सामाजिकरणमा समस्या हुन्छ, तेस्रो उनीहरूले दोहोऱ्याउने क्रियाकलापले देखाउँछ. र यी 3 मुख्य समस्या सँगसँगै यसमा संवेदनीमा समस्या हुन्छ. र यो अटिजम भएको अवस्थामा यो संवेदनीमा समस्या भएको कारणले गर्दा त्यसको क्रियाशीलतामा समस्या आउँछ, जसले गर्दाखेरि वातावरणसँग विषयवस्तुसँग कसरी उनीहरूले चाहिँ प्रतिक्रिया दिने हो त्यो उनीहरूलाई थाहा हुँदैन. र यो कारणले गर्दाखेरि उनीहरू चाहिँ अलगिनुपर्ने अवस्था.
अटिजम जन्मबाट सुरु हुने भएकाले विशेष गरी बच्चा जन्मेको 18 महिनादेखि 2 वर्षसम्ममा हुने र भएको अनुमान लगाउन सकिने उहाँको भनाइ छ. उहाँले अटिजम जीवनभर भइरहने भन्दै यो केही मात्रामा रोकथाम गरी सुधार गर्न सकिने बताउनुभयो. अटिजम हेरेर पत्ता लगाउन नसकिने बताउँदै बच्चाको हाउभावका माध्यमबाट केही थाहा पाएमा चेक जाँच गरेर पत्ता लाग्ने बताइएको छ. यस्तै आज सुर्खेतको पुरानो क्षेत्रीय तालिम केन्द्रमा त्यस्ता लक्षण भएका बच्चाहरूलाई परीक्षण गरिने आयोजकले जनाएको छ. डोटीमा 20 जनालाई परीक्षण गरिएको क्रममा 3 जनामा अटिजम भएको पाइएको बताउनुभयो. नेपालमा अहिले करिब 4 लाख अटिजम भएको व्यक्तिहरू रहेको अनुमान रहेको छ. सन् 2014 विश्वव्यापी तथ्याङ्क अनुसार हरेक 68 जना जन्मेका बच्चाहरूमध्ये 1 जनामा अटिजम भएको अनुमान गरिएको छ. भारतमा 8 करोडमा अटिजम भएको अनुमान गरिएको छ भने श्रीलङ्कामा 2 लाखमा रहेको अनुमान गरिएको हो. विश्वमा अटिजम केटी बच्चामा भन्दा केटा बच्चाहरूमा धेरै हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ.
मध्यपश्चिममा 6 महिनाको अवधिमा सड़क दुर्घटनामा परि 116 जनाको ज्यान गएको छ. मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कोहलपुरको पछिल्लो तथ्याङ्क अनुसार सड़क दुर्घटनामा परि 230 जना घाइते भएको जनाइएको छ. सड़क विस्तारसँगै चालकहरूको लापरवाहीले गर्दा नै सड़क दुर्घटना हुने गरेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कोहलपुरका प्रमुख कमल प्रसाद खरेलले बताउनुभयो. प्रमुख खरेलले चालकले मापसै गरेर सवारी साधन चलाउँदा पनि दुर्घटना बढेको भन्दै ठूला सवारी साधन भन्दा साना सवारी साधन हरू बढी दुर्घटना हुने गरेको बताउनुभयो।
जसमा चाहिँ अब चालकको लापरवाही प्रमुख नै देखिएको छ। मापसी गरेर जाडोमा चाहिँ मापसी गरेर चलाउनेको संख्या पनि भेटिएका छन्। हामी धेरै मापसी कारवाही पनि गर्दै आएका छौँ। त्यस्तै आएर चाहिँ सडकको अब अवस्था पहाडी भेगमा सडकको अवस्था पनि साँगुरो उकालो ओह्रालोको कारण छ। यसमा हाम्रो ठुलो दुर्घटना भन्ने चाहिँ भएको होइन, त्यो चाहिँ खालि सिङ्गल सिङ्गल आफूले लिएर हिँडेको गाडीहरू, सानसाना गाडीहरू, मोटरसाइकलहरू बढीमा यिनीहरू बढी दुर्घटना छ। ठुलो दुर्घटना भएर यति सङ्ख्या पुगेको होइन। र यसमा चाहिँ अब बढीमा ट्र्याक्टर पनि देखिएको छ। ट्र्याक्टरको पनि लापरवाही, आफै खस्ने, लोड बढी लिने, विभिन्न बाटोहरूमा चाहिँ चलाउन नसक्ने, अनुभवी चालकको कमी पनि छ। यी विभिन्न कारणहरू छन्। अब हुस्सुहरू लाग्नु, नजिकको नजिक पनि नदेखिनु।
पछिल्लो तथ्याङ्कका अनुसार धेरैजसो चाडपर्वमा बढी दुर्घटना हुने गरेको पाइएको छ भने मदिरा सेवनबाट पनि बढी दुर्घटना हुने गरेको जनाइएको छ। असोज र कार्तिकमा मुख्य चाडपर्व पर्ने भएकाले सवारी साधनको बढी प्रयोग हुने र चालक तथा यात्रुले पनि ट्राफिक नियमलाई पालना नगर्दा बढी दुर्घटना हुने गरेको प्रमुख खरेलले बताउनुभयो।
जुन दसैँको, तिहारको, चाडबाडको हिसाबले हामीले स्पेसल कार्यक्रमहरू राखेका थियौँ, जसमा हामीले विभिन्न ठाउँमा चाहिँ म्याकिङदेखि लिएर चेकिङदेखि लिएर कडाई चेकिङदेखि लिएर डबल चालक लामो दुरीका गाडीमा डबल चालकदेखि लिएर सम्पूर्ण योजनाबद्ध रूपमा चाहिँ हामीले कडा चेकिङका रूपमा चाहिँ गर्दा गर्दै पनि असोजमा चाहिँ केही बढी चाहिँ मृत्यु भएको, दुर्घटना बढी भएको देखिएको छ। यसमा विभिन्न कारणहरू छन्। यसमा अब जाडो महिनामा उसुहरू लाग्नु, चालकहरूले लापरवाही गर्नु, दसैँ तिहारमा भिडभाडमा अधिकतम लोड गर्नु, यी कारणहरू मुख्य त यिनै हुन्। मेन त लापरवाही नै बढी देखिन्छ। त्यो लापरवाही मापसै बढी देखिन्छ। अब चाडबाडमा मापसैको कुराहरू हुन्छ, त्यसले गर्दाखेरि नै बढी दुर्घटना भएको।
यस्तै साउनमा 9, भाद्रमा 7, असोजमा 23, कार्तिकमा 22, मङ्सिरमा 25 र पौषमा 20 सडक दुर्घटनामा परि ज्यान गएको क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरले जनाएको छ।
एसओएस हर्मन माइनर माविमा वीरेन्द्रनगर 3 सुर्खेतमा कक्षा 9 अध्ययनरत छात्रा पुष्पा चौधरीलाई विद्यालयले 1,00,000 सहयोग गरेको छ। दुवै मृगौला खराब भएर काठमाडौँ उपचाररत रहेको बेला खर्च भाव भएपछि विद्यालयले सहयोग गरेको जनाइएको छ। हिजो विद्यालयमा एक कार्यक्रम गरी विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र एसओएस बालग्राम तथा एसओएस सामाजिक केन्द्रले 1,02,000 रकम सहयोग गरेको विद्यालयका प्रिन्सिपल एकमत बहादुर ओलीले जानकारी दिनुभयो। विद्यालयका प्रिन्सिपल ओली र एसओएस बालग्रामका निर्देशक मुकुन्द कुमार गिरीले छात्राका काका प्रेम चौधरीलाई रकम प्रदान गर्नुभएको हो। निर्देशक गिरीले दुःखमा परेकालाई सहयोग गर्नु मानवीय धर्म भएकोले थोरै रकम भए पनि आफ्नो छात्रालाई सबैले मिलेर सहयोग गरेको बताउनुभयो। विद्यालयका प्रिन्सिपल ओलीले चौधरीको उपचारका लागि विद्यालयले सहयोग अभियान समेत सञ्चालन गर्ने जानकारी दिनुभयो।
रोल्पामा चालु आर्थिक वर्षमा 10 थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्रावधिक कार्यालय रोल्पाले जनाएको छ। झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम स्वाप अन्तर्गत जिल्ला विकास समिति मार्फत सहयोगी संस्था विकास सरकार समाज डिकोस रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण थालिएको हो। जिल्ला प्राविधिक कार्यालय रोल्पाका सब इन्जिनियर करूण प्रसाद श्रेष्ठले यी सम्पूर्ण पुलको निर्माण कार्य सम्पन्न गर्नका लागि 1,80,00,000 विनियोजन गरिएको बताउनु भएको छ। निर्धारित समयमा 10 झोलुङ्गे पुल निर्माण हुन सके 1,500 घरधुरीका करिब 11,000 जनता प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ।
डोल्पाको लागि खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमा चामल ढुवानी नगर्दा डोल्पामा खाद्यान्नको अभाव भएको छ। 4 बितिसक्दा पनि चामल वितरण नगर्दा जनता मर्कामा परेका छन्। नेपालगंज, सुर्खेत, दाङ र जुम्लाबाट ढुवानी गर्नुपर्ने खाद्यान्न ढुवानी समस्या नहुँदा डोल्पामा चामलको अभाव भएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो। दुने र जुफाल डिपोका लागि मात्र 13,500 क्विन्टल चामल रहेको भए पनि हालसम्म जम्मा 1,200 क्विन्टल चामल मात्र ढुवानी भएको छ। 12,300 क्विन्टल चामल ढुवानी नभएकाले जनताले भने अनुसारको चामल समयमा वितरण गर्न नसकेको जोशीले बताउनुभयो। आर्थिक वर्ष 2073-74 मात्र डोल्पा जिल्लाको लागि सरकारले 22,500 क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो। हालसम्म डोल्पा जिल्लामा जम्मा 7,350 क्विन्टल मात्र चामल ढुवानी गरी वितरण गरिएको छ।
नेपाल टेलिकम डडेलधुराले फोन इन्टरनेट सेवा अपग्रेड गर्ने भन्दै दुई दिनको सूचना निकाले पनि एक सातासम्म पनि नियमित सेवा दिन भने सकेको छैन। एक सातादेखि डडेलधुरा सदरमुकाम क्षेत्रमा नेपाल टेलिकमको ल्यान्डलाइन एवं एडिएसएल इन्टरनेट सेवा प्रभावित हुँदा सेवा ग्राही मर्कामा परेका छन्। नेपाल टेलिकम डडेलधुराले एक सूचना निकाली गत पुस 27 र 28 गते अपग्रेड गर्ने भनी सेवा अवरुद्ध हुने जनाएको थियो। मोबाइल सेवामा बारम्बार रिचार्ज नहुने लगायतका समस्या खेप्दै आएका टेलिकमका सेवाग्राहीले पछिल्लो एक सातादेखि ल्यान्डलाइन र इन्टरनेटको समस्या पनि खेप्नु परेको छ। नेपाल टेलिकम डडेलधुराले भने समस्याको पहिचान गर्न नसकेको जनाएको छ।
लाङ्गाली समाज सेवा समिति रुकुमले मुसिकोट नगरपालिका 3 अन्तर्गत पर्ने भेरी स्थानमा 3,12,050 रुपियाँ बराबरको आर्थिक लागतमा दुईवटा खाने पानीको धारा र प्राङ्गण निर्माण गरेको छ। आफ्नै जग्गाको चिहान घाटमा मलामीहरूको सुविधाको लागि 26 फिट लम्बाई र 16 फिट चौडाई भएको टहरा निर्माण गरेको समितिका अध्यक्ष भागिन्त बुढा मगरले बताउनुभयो। समितिको अगुवाईमा गरिएको टहरा तथा खानेपानी धाराको लागत खर्च पनि सांस्कृतिक समितिको देउसी भैलो कार्यक्रमबाट संकलन गरिएको रकम रहेको बताइएको छ।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
बाल बालिकामा देखिने विशेष समस्या अटिजम बारे चेतना फैलाउनु पर्नेमा सरकारवालाको जोड। आज सुर्खेतको पुरानो क्षेत्रीय तालिम केन्द्रमा बच्चाहरूको स्वास्थ्य परीक्षण गरिने। मध्यपश्चिममा 6 महिनामा सड़क दुर्घटनामा परि 116 जनाको ज्यान गएको क्षेत्रीय ट्राफिक कार्यालयको तथ्याङ्क। चाडपर्वमा बढ़ी जोखिम रहेको भनाई। संसदको महाअभियोग सिफारिश समितिले कार्की विरूद्ध महाअभियोग प्रक्रिया अघि बढ़ाउने। छानबिनका लागि 3 सदस्यीय समिति गठन। नाइजेरियाको वायुसेनाको गल्तीका कारण 100 जना भन्दा धेरै विस्थापितको ज्यान 120 जना घाइते। र धरान फुटबल क्लब 15 आहारा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश। 17 फरवरीको एफएफ माथि 1-0 जित। यी हुन अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले लोकमान सिंह कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहँदा गरेका काम कारवाहीको छानबिन गर्ने भएको छ। समितिको बैठकले छानबिनका लागि 3 सदस्यीय उपसमिति गठन गरेको छ। 15 दिनको समय पाएको उपसमितिमा रामनारायण बिडारी, रेवती रमण भण्डारी र दीपक प्रसाद कुइकेल रहनु भएको छ। आफूहरूले महाअभियोग प्रस्तावमा किटानी गरेका आरोपहरू छानबिन गर्ने समितिका सदस्य भण्डारीले जानकारी दिनुभयो। सर्वोच्चले अयोग्य ठहर गरेपछि कार्की पदमुक्त भइसकेकाले समितिले अब कार्कीलाई पदमुक्त गर्नेतिर नभई कार्कीले गरेका अनियमिततातिर छानबिन गर्ने निष्कर्ष निकालेको छ। समितिले यसअघि कानूनी क्षेत्रका उच्च सरकारी अधिकारीसँग छलफल गरेको थियो। पटक पटकको छलफलपछि सदनले प्रस्ताव अघि बढाउन महाअभियोग सिफारिस समितिमा पठाए पनि सर्वोच्च अदालतले कार्कीको प्रमुख आयुक्त हुन योग्यता नपुगेको निर्णय कार्की पदमुक्त भइसक्नु भएको छ। आयोगका प्रमुखका रूपमा काम गर्दा कार्कीले पदीय आचरण विपरीत तथा संविधानको भावना विरूद्धमा काम गरेको भनी संसदमा 157 जनाले महाअभियोगको प्रस्ताव दर्ता गराएका हुन्।
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा शुरू भएको छ। बौद्ध स्थित हायात होटलमा जारी सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले एक समारोहका बीच सम्मेलनको उद्घाटन गर्नुभयो। 55 देशका प्रहरी प्रमुख सहभागी सम्मेलनमा नेपालले 3 कार्यपत्र पेश गर्दैछ। मानव तस्करी सम्बन्धी विषयमा प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अरियालले कार्यपत्र पेश गर्नुहुनेछ। चोरी सिकारी सम्बन्धी विषयमा डीआईजी नवराज सिलवालले र आतंकवाद सम्बन्धी डीआईजी बमबहादुर भण्डारीले कार्यपत्र पेश गर्ने कार्यक्रम छ। सदस्य बनेको 50 वर्षमा नेपालले दोस्रो पटक यो सम्मेलन आयोजना गरेको हो। 27 वर्ष अघि नेपालले पहिलो पटक इन्टरपोलको 10 क्षेत्रीय सम्मेलन आयोजना गरेको थियो।
संसदको विकास समितिले 4G सेवालाई देशभर नै उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिएको छ। समितिको बैठकले असोज मसान्तभित्र देशभर 4G सेवा उपलब्ध गराउन निर्देशन दिएको हो। टेलिकमले हालै शुरू गरेको 4G सेवा काठमाडौँ उपत्यका र पोखरामा मात्रै उपलब्ध रहेको छ। 4th पुस्ताको 4G सेवा समिति सीमित क्षेत्रमा मात्र उपलब्ध भएको र उपभोक्ताको ठूलो हिस्सा यस सेवाको उपभोगबाट वञ्चित भएको भन्दै समितिले चासो व्यक्त गरेको हो।
निर्वाचन आयोगमा दर्ता भएका 111 राजनीतिक दलमध्ये 80 दलले मात्र आर्थिक वर्ष 2072-73 को वार्षिक आय व्यय बुझाएका छन्। आर्थिक वर्ष सकिएको 6 महिनाभित्र वार्षिक आय व्यय बुझाउनु पर्ने कानूनी प्रावधान अनुसार पुस मसान्तसम्म 80 दलले आय व्यय बुझाएका हुन्। अन्तरिम संविधान 2063 अनुसार दर्ता भएका तर नयाँ संविधानको धारा 269 अनुसार दर्ता हुन नआएका 6 दलले पनि आर्थिक आय व्यय बुझाएको निर्वाचन आयोगले जनाएको छ। संसदभित्रका 5 दलले समेत वार्षिक आय व्यय बुझाएका छैनन्। व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने 30 दलमध्ये 24 दलले मात्र वार्षिक आय व्यय बुझाएका हुन्। आय व्यय नबुझाउने संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहर, मधेस जनअधिकार फोरम लोक गणतान्त्रिक, दलित जनजाति पार्टी नेपाल र नेपाली जनता दल रहेका छन्। आयोगका सूचना अधिकारी सूर्य प्रसाद अरियालले आयोगले तोकिएको समयमा पनि वार्षिक आय व्यय नबुझाउने दललाई जरिवाना गरिने बताउनुभयो। तोकिएको समयमा वार्षिक आय व्यय नबुझाउने दललाई रु 100 जरिवाना र निर्वाचनको बेला निर्वाचनमा भाग लिन नपाउने व्यवस्था समेत रहेको छ। दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फबाट 122 र समानुपातिकबाट 121 दलले निर्वाचनमा भाग लिएका थिए।
उच्च अदालतमा नियुक्त भएका नवनियुक्त 80 जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालतमा आयोजित विशेष समारोहका बीच उनीहरूलाई सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। सभा समारोहमा प्रधान न्यायाधीश सुशीला कार्की र कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक र सर्वोच्च अदालतका न्यायाधीशको उपस्थिति रहेको थियो। साथ उच्च अदालतमा 80 जना न्यायाधीशलाई न्याय परिषदको सिफारिशमा सर्वोच्चमा न्यायाधीश प्रधान न्यायाधीश कार्कीले पुस 29 गते नियुक्त गर्नुभएको हो। परिषदले पुस 28 गते नियुक्तिका लागि उनीहरूलाई सिफारिस गरेको हो। नेपाल बारले भने नियुक्ति समावेशी नभएको र राजनीतिक हस्तक्षेपमा भएको भन्दै विरोध जनाएको छ। यस्तै सरकारी वकिलहरूले निर्णय पुनर्विचार नगरी बेन्च बहिष्कार गर्ने चेतावनी दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास मन्त्रालयका नाममा अस्वाभाविक रूपमा पेस्की बेरुज बढेको बारे जानकारी मागेको छ। आयोगले मन्त्रालयका सचिव सबै जिम्मेवार पदाधिकारीलाई आयोगमै बोलाएर अस्वाभाविक रूपमा पेस्की बढिरहँदा पनि किन फर्चौटका लागि ध्यान नदिएको भन्दै सचेत गराएको हो। आयोगले विभिन्न कारवाही गर्न असुलोपर गर्न सिफारिस गरेको कारवाही नगरेकोमा चासो राखेको हो। स्थानीय विकास मन्त्रालयको नाममा रहेको कुल रुजु रकमको 33% पेस्की रहेको र त्यस्तो पेस्की फर्चेट हुन सकेको छैन। मन्त्रालयले भने स्थानीय निकायबाट आय आर्जन गरेको आमदानीमा पेस्की बेरुज बढेको बताइएको छ। अहिले स्थानीय विकास मन्त्रालयमा 2046 सालदेखिको पेस्की रकम फर्चेट हुन नसकेको जनाइएको छ।
सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले संविधानले तय गरेको मितिभित्रै सबै तहको चुनाव हुने दावी गर्नुभएको छ। दाङमा पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले निर्वाचन गर्नको लागि निर्वाचन सम्बन्धी ऐनहरू निर्माण प्रक्रियामा रहेको र निर्वाचन आयोगले तयारी गरिरहेको बताउनु भएको छ। उहाँले वर्तमान राजनीतिक अवस्था सहमति र सहकार्यबाट अगाडि बढेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी दल पनि सहमतिकै अवस्थामा रहेको दावी गर्नुभयो।
डुल्पामा हिमपात नभएपछि किसानहरू चिन्तामा परेका छन्। जिल्लामा अधिकांश खेती गर्ने जमिन भिरालो भएको कारण सिँचाइ गर्ने जमिन छैन। सिँचाइ गर्ने खेतीयोग्य जमिन नभएपछि डुल्पाका सबै किसानले आकाशे पानीको भर पर्नुपर्ने हुन्छ। हिउँदको समयमा जति धेरै हिमपात भयो त्यति नै चैतदेखि वैशाखमा खेतबारी खनजोत गर्न सजिलो हुने र हिउँदमा परेको हिउँले पछिको अन्नबाली राम्रो हुने किसानको भनाइ छ। यस वर्ष कर्णाली लगायतका हिमाली जिल्लामा हिमपात भए पनि डोल्पा जिल्लाको माथिल्लो डोल्पाको केही भूभाग बाहेक अन्य कुनै पनि क्षेत्रमा हिमपात भएको छैन।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्युठानले जिल्लाव्यापी संविधान कार्यान्वयन अभियान सञ्चालन गरेको छ। संविधान कार्यान्वयनका लागि जनदबाव अभियान 2073 नाम दिएको अभियान अन्तर्गत प्रस्तावित स्थानीय तह स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जारी रहेको एमाले प्युठानले जनाएको छ। एमाले प्युठानका सचिवालय सदस्य एवं क्षेत्र नम्बर 1 संयोजक विजय विराज विष्टले भेला तथा प्रशिक्षणपछि जिल्लावासीको घर घरमा पुगेर संविधान कार्यान्वयनका सवालमा जनप्रशिक्षण गरिने बताउनु भएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
बालबालिकामा देखिने विशेष समस्या अटिजमबारे चेतना फैलाउनु पर्नेमा सरकारवालाको जोड। आज सुर्खेतको पुरानो क्षेत्रीय तालिम केन्द्रमा बच्चाहरूको स्वास्थ्य परीक्षण गरिने। मध्यपश्चिममा छ महिनामा सड़क दुर्घटनामा फेरि 116 जनाको ज्यान गएको क्षेत्रीय ट्राफिक कार्यालयको तथ्याङ्क। चाडपर्वमा बढ़ी जोखिम रहेको भनाई। संसदको महाभियोग सिफारिश समितिले कार्क विरूद्ध महाभियोग प्रक्रिया अघि बढ़ाउने। छानबिनका लागि 3 सदस्यीय उपसमिति गठन। नाइजेरियाको वायुसेनाको गल्तीका कारण 100 जना भन्दा धेरै विस्थापितको ज्यान गयो। 120 जना घाइते। र धरान फुटबल क्लब 15 आहारहारा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश। 17 प्रहरीको एफएफमाथि 1-0 जित। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबरमा केही विदेशको खबर। नाइजेरियाको वायुसेनाले गरेको गल्तीका कारण 100 जना भन्दा धेरै विस्थापितको मृत्यु भएको छ। नाइजेरियाको वायुसेनाले विस्थापितहरूको बसोबास रहेको शिविरमा हवाई आक्रमण गर्दा 100 जना भन्दा धेरैको मृत्यु भएको हो। विद्रोही विरुद्धको कारवाहीको क्रममा गल्तीवश सर्वसाधारण नागरिकमाथि आक्रमण भएको नाइजेरियाली सेनाले दावी गरेको छ। नाइजेरिया तथा क्यामरुनको उत्तर सीमा नजिक भएको घटनामा 120 जना घाइते भएका छन्। नाइजेरियाली सेनाले विद्रोही संगठन बोको हराम विरूद्ध कारवाही अभियान चलाइरहेको छ। बोको हरामका लडाकु सम्झेर आम नागरिकको शिविरमा आक्रमण भएको सेनाका प्रवक्ता मेजर जनरल लकी इराबोरले बताउनु भएको छ। राष्ट्रपति मोहम्मद बुहारीले घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्त रहन आग्रह गर्नुभएको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाउँदै मानहानिको मुद्दा दायर गरेका छन्। विगतमा एक अमेरिकी टेलिभिजनमा रियालिटी शोका प्रतियोगी रहनुभएका 41 वर्षीय समर जरवासले ट्रम्प विरूद्ध मानहानिको मुद्दा दायर गर्नुभएको हो। सन् 2007 ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको उहाँको आरोप छ। कामको सिलसिलामा एक होटलमा भेट भएको बेला ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको जरवासको दावी छ। ट्रम्पले अमेरिकाको राष्ट्रपतिको रूपमा शपथ लिनुभन्दा 3 दिन अघि यो विषय बाहिर आएको हो।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। धरान फुटबल क्लब पोखरामा जारी आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। धरान सशस्त्र प्रहरीलाई 1-0 पराजित गर्दै धरानले अन्तिम 8 ठाउँ पक्का गरेको हो। निर्धारित 90 ओभरको खेल गोलरहित बराबरीमा सकिएपछि थपेको 20 मिनटको अतिरिक्त समयमा गोल गर्दै धरानले बाजी मारेको हो। अतिरिक्त समयमा वर्तमान राईको पासमा दीपक राईले गोल गर्दै धरानलाई जित दिलाउनु भएको हो। माघ 15 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक सहारा क्लब, 3 विदेशी र 3 विभागीय टीम सहित 12 टीमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले 5,01,100 र उपविजेताले 2,51,000 रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बालबालिकामा देखिने विशेष समस्या अटिजमबारे चेतना फैलाउनु पर्नेमा सरकारवालाको जोड। आज सुर्खेतको पुरानो क्षेत्रीय तालिम केन्द्रमा बच्चाहरूको स्वास्थ्य परीक्षण गरिने।
मध्यपश्चिममा 6 महिनामा सड़क दुर्घटनामा परि 116 जनाको ज्यान गएको क्षेत्र ट्राफिक कार्यालयको तथ्याङ्क। चाडपर्वमा बढी जोखिम रहेको भनाई।
संसदको महाअभियोग सिफारिस समितिले कार्की विरूद्ध महाअभियोग प्रक्रिया अघि बढाउने। छानबिनका लागि 3 सदस्यीय उपसमिति गठन।
नाइजेरियाको वायुसेनाको गल्तीका कारण 100 जना भन्दा धेरै विस्थापितको ज्यान गयो। 120 जना घाइते।
र धरान फुटबल क्लब 15 आहारारा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश। 17 प्रहरीको एफएफमाथि 1-0 जित।
हवस् त बिहान 6:30 बजेको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा फेरि हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै पार्वती पाठक र डिलु राउत पनि बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।